الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله بسم الله الرحمن الرحيم. قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم. وعن أبي سعيد الخدري رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة وأمن الناس بوائقه دخل الجنة. فقال رجل يا رسول الله إن هذا اليوم في الناس كثير. فقال النبي صلى الله تعالى عليه وسلم سيكون في قرون بعدي أو كما قال عليه الصلاة والسلام. قرآن اور حدیث میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی اتباع اور پیروی کی بڑی تاکید فرمائی گئی ہے. اللہ تبارک و تعالیٰ نے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اسی لیے مبعوث فرمایا کہ وہ لوگوں کو وہ طریقہ بتلائیں جو اللہ تبارک و تعالیٰ کو پسند ہے، تاکہ لوگ اس پر چل کر اور اس طریقے کو اختیار کر کے اللہ کا قرب اور رضا حاصل کریں. باری تعالیٰ کا ارشاد ہے قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. اے نبی آپ کہہ دیجئے کہ تم اگر اللہ سے محبت رکھتے ہو، محبت کا دعویٰ کرتے ہو، فاتبعونی تو میری پیروی کرو. حضرت شاہ فضل رحمان صاحب گنج مراد آبادی رحمت اللہ علیہ جو سلسلے نقشبندیہ کے بڑے اکابر میں سے ہیں، وہ ترجمہ کرتے تھے فاتبعونی میری چال چلو، جیسا میں چلتا ہوں ویسے چلو. تو فاتبعونی یحببکم اللہ، اللہ تعالیٰ تم سے محبت کرے گا. اتباع سنت کی جو خاصیتیں بتلائی گئی ہیں ان میں سے ایک اہم یہ ہے کہ اس کے نتیجے میں اللہ تعالیٰ کی محبت حاصل ہوتی ہے، اور جب اللہ کی محبت حاصل ہوگی تو پوری کائنات کی محبت حاصل ہوگی. بخاری شریف میں روایت ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تبارک و تعالی جب اپنے کسی بندے سے محبت فرماتے ہیں تو حضرت جبریل علیہ السلام سے فرماتے ہیں، جبریل میں اپنے فلاں بندے سے محبت کرتا ہوں، تم بھی ان سے محبت کرو۔ چنانچہ حضرت جبریل علیہ السلام اس سے محبت کرنے لگتے ہیں، اور اس کے بعد فرشتوں میں وہ اعلان کرتے ہیں کہ اللہ تبارک و تعالی اپنے فلاں بندے سے محبت کرتے ہیں، تم بھی اس سے محبت کرو۔ چنانچہ فرشتے بھی اس سے محبت کرتے ہیں، اور آگے پھر حضور فرماتے ہیں ثم یوزعو لہ القبول فی الارض، پھر اللہ تبارک و تعالی کی طرف سے اس آدمی کے لیے روئے زمین پر قبولیت، یعنی لوگوں کے دلوں میں محبت ڈال دی جاتی ہے۔ اہل اللہ کی محبت جو لوگوں کے دلوں میں ہوتی ہے، کیا لوگوں نے جا کے ان کو دیکھا ہے عبادت کرتے ہوئے، یا انہوں نے کچھ ان کو کھلایا پلایا ہے؟ نہیں، یہ قدرت کا ایک نظام ہے کہ اللہ تعالیٰ اپنے ان بندوں کی محبتیں جو ہے لوگوں کے دلوں میں ایسی ڈال دیتے ہیں کہ وہ کوئی آدمی اگر خدا نہ خواستہ ان کے خلاف کوئی بات کرے تو آدمی مرنے لڑنے کے لیے تیار ہو جاتا ہے، حالانکہ انہوں نے کوئی اس کے ساتھ کوئی معاملہ نہیں، لیکن قدرت کا نظام ہے۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد المدخل کے حوالے سے فتاوی رحیمیہ میں حضرت سید مفتی عبد الرحیم صاحب نور اللہ مرقدہ نے نقل کیا ہے، من حفظ سنتی اکرمہ اللہ بأربع، المحبۃ فی قلوب البررۃ، والہیبۃ فی قلوب الفجرۃ، والسعۃ فی الرزق، والثقۃ فی الدین۔ کہ جو آدمی میری سنت پر عمل کا اہتمام کرے گا، اس کی محافظت کرے گا، اللہ تبارک و تعالی اس کو چار چیزوں سے نوازیں گے۔ ایک تو اللہ تعالی اپنے نیک بندوں کے دلوں میں اس کی محبت ڈال دیں گے، اللہ کے نیک بندے اس سے محبت کریں گے۔ یہ بھی اللہ کے یہاں مقبولیت کی علامت، یہ جو روایت ابھی پیش کی تھی بخاری شریف کی، حضرت نانوتوی رحمتہ اللہ علیہ فرماتے ہیں کہ جو محبت اوپر سے نیچے آوے، خواص سے عوام تک جائے، وہ علامت ہے اس بات کی کہ اللہ کے یہاں مقبول ہے۔ گویا پہلے اللہ نے محبت فرمائی، اس کے بعد حضرت جبریل کو حکم دیا، انہوں نے محبت کی، پھر انہوں نے آسمانوں میں اعلان کیا، فرشتے محبت کرنے لگے، پھر زمین پر اعلان ان کے لیے قبولیت رکھی گئی، اوپر سے نیچے آئی۔ تو جو محبت خواص سے عوام تک پہنچے، یہ علامت ہے اس بات کی یہ اللہ تعالیٰ کی طرف سے ہے۔ اور جو عوام سے، عوام میں کسی کی شہرت ہو، خواص اس کو نہ جانتے ہوں، تو یہ گویا اس کی علامت نہیں ہے۔ تو بہرحال المحبت فی قلوب البررۃ، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں کہ جو آدمی سنت پر محافظت کرتا ہے، اللہ تعالیٰ اس کو چار چیزوں سے نوازتے ہیں۔ ایک تو ہے اللہ اپنے نیک بندوں کے دلوں میں اس کی محبت ڈال دیتے ہیں، وہ اس سے محبت کرتے ہیں، تمام دنیا کے صلحاء اس کی طرف متوجہ ہوتے ہیں، ان کے قلوب اس کی طرف مائل ہوتے ہیں۔ اور والہیبت فی قلوب الفجرا، اور جو فاجر اور جو ہے نافرمان، اللہ تبارک تعالیٰ کی حکم و عدولی کرنے والے، ان کے دلوں میں اللہ تعالیٰ اس کی ہیبت ڈال دیتے ہیں۔ ہمارے حضرت مفتی محمود حسن صاحب رحمۃ اللہ علیہ نے ایک مرتبہ واقعہ سنایا کہ ایک مرتبہ مظفر نگر کا جو کلیکٹر تھا، انگریز کے زمانے کا قصہ ہے، اس نے کہا لوگوں سے، بھائی یہ گنگوہ میں جو رہتے ہیں، انہوں نے ہماری حکومت کے مقابلے میں جنگ کی تھی، وہ جو شاملی کا یہ ہوا تھا واقعہ، ذرا میں دیکھنا چاہتا ہوں وہ کون ہے۔ تو چنانچہ وہ حضرت کی زیارت کے ارادے سے آیا، حضرت کو پتا چلا کہ وہ گنگوہ، جب گنگوہ کے قریب پہنچا، معلوم ہوا کہ وہ آ رہا ہے، حضرت رحمۃ اللہ علیہ، حضرت گنگوہی رحمۃ اللہ علیہ اپنے حجرے میں تشریف لے گئے اور اندر سے کنڈی لگا دی۔ وہ آیا، باہر دیر تک بیٹھا رہا اس انتظار میں، کہ حضرت نکلے تو ملاقات کروں, نہ نکلے اور نہ اس کو یہ جرات ہوئی کہ وہ اس کو کنڈی دروازہ کھٹکھٹا کر حضرت کو نکلنے کے لیے درخواست کرے, چلا گیا. پھر ایک دوسرے موقع پر اپنے کسی سرکاری کام سے اس کا گنگو آنا ہوا تو حکومت کا جو مہمان خانہ ہوتا ہے سرکٹ ہاؤس, اس میں ٹھہرا. لوگوں نے حضرت رحمۃ اللہ علیہ سے فرمایا, حضرت کلیکٹر آیا ہے, ملاقات کر لیجئے. فرمایا کیوں کروں؟ جواب میں لوگوں نے عرض کیا کہ دارالعلوم کے متعلق غلط شکایتیں حکومت تک پہنچی ہیں, آپ چونکہ سرپرست ہیں تو مل لیں گے, اس کی وجہ سے دارالعلوم کا فائدہ ہو جائے گا. تو حضرت رحمۃ اللہ علیہ پالکی میں بیٹھ کر, اور اس پالکی کو اٹھانے والے بڑے بڑے علماء تھے, وہاں تشریف لے گئے. جب وہ پالکی جہاں وہ کلیکٹر ٹھہرا تھا اس کے سامنے رکھی گئی, وہ دوڑا ہوا آیا کھلے پاؤں. حضرت اپنی پالکی سے باہر آئے اور اس نے ہاتھ بھی بڑھایا مسافے کے لیے. حضرت نے اپنی نگاہیں نیچے سے اونچے نہیں کی. اس نے کہا کوئی نصیحت کیجئے. کہا اللہ کی مخلوق پر رحم کرو, انصاف سے کام لو. بس یہ فرمایا, پالکی میں بیٹھے اور واپس تشریف لے آئے. حضرت کے واپس آنے کے بعد وہ کلیکٹر لوگوں سے کہتا, یہ کون تھا؟ میرا دل دھک دھک کر رہا تھا اس کی وجہ سے, حالانکہ انگریز کا دبدبا اس زمانے میں تو وہ الہیبت فی قلوب الفجرا, کہ فاجروں کے دل میں اللہ تبارک تعالیٰ اس کی وجہ سے ایک ہیبت سی ڈال دیتے ہیں. وسعت و فی رزق, اور روزی میں اس کی وجہ سے برکت اور کشادگی ہوتی. آج تو کون ہے جو اس کا وظیفہ نہ پڑھتا ہو, اور یہ نہ چاہتا. لوگ باقاعدہ آ کر کے پوچھتے ہیں, کوئی ایسا پڑھنے کو بتلا دیجئے مولوی صاحب کہ ہماری روزی میں برکت ہو جائے. ابھی پرسوں دیوبند سے واپس ہوا, وہاں ناشتے کے دسترخوان پر بیٹھے ہوئے تھے حضرت حکیم کلیم اللہ صاحب دامت برکاتہم, جو حضرت محی السنہ شاہ براء الحق صاحب رحمۃ اللہ علیہ کے داماد بھی ہیں, جانشین بھی ہیں. انہوں نے ایک عجیب بات بتلائی, یہ بالکل مجرب عمل ہے کہ کوئی آدمی اگر کھانے سے پہلے اور بعد میں دونوں ہاتھ پہنچوں تک اس نیت سے دھوئے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی سنت ہے, قرضہ ادا ہو جائے گا. کیا بہت سے لوگوں پر, بہت سو کو بتایا اور بہت سو نے اس کے اوپر عمل کیا, فائدہ اٹھایا. اب یہ ساتھ و پھر رزق نہیں ہے تو اور کیا ہے؟ اور وثقت و فی الدین, اور اس کی وجہ سے دین کے اندر کیا آتی ہے؟ پختگی آتی ہے, آدمی یہ دین میں مضبوطی آتی ہے. ظاہر ہے اتباع سنت کے نتیجے میں اگر دین میں پختگی نہیں آئے گی تو اور کیا ہوگا. تو بہرحال یہ نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں کا اہتمام, اور یہی چیز جنت میں لے جانے والی بھی ہے. حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان سے فرمایا, یا بنیا ان قدرت ان تصبح وتمسی ولیس فی قلبک غش لاحد ففعل, اے میرے پیارے بیٹے, اگر تجھ سے یہ ہو سکتا ہے کہ تو صبح اور شام ایسی حالت میں کرے کہ تیرے دل میں کسی کے متعلق میل نہ ہو, نہ کسی کی دشمناوٹ ہو, نہ کسی پر حسد ہو, نہ کسی سے کچھ, نہ تمہارا دل ہر مسلمان کے متعلق پاک اور صاف ہو, ففعل, تو ایسا ضرور کرو. پھر آگے فرماتے, یا بنیا ان ذلک سنتی ومن احب سنتی فقد احبنی ومن احبنی کان معی فی الجنہ, اے میرے پیارے بیٹے, یہ میرا طریقہ ہے, یہ میری سنت ہے, اور جو میری سنت سے محبت کرے گا اس نے مجھ سے محبت کی, اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہوگا. گویا اتباع سنت کے نتیجے میں اور سنت پر عمل کے نتیجے میں جنت کے اندر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی معیت حاصل ہوگی. نقش قدم نبی کے ہیں جنت کے راستے. حضرت حکیم اختر صاحب نور اللہ مرقدہ کا ایک شعر ہے, انہوں نے بڑے اس کے اوپر لکھوایا. ان کے خلیفہ وہاں اعظم گڑھ کے حضرت کے بڑے محبوب, مجھ سے بھی تعلق رکھتے ہیں, وہاں گئے تھے حضرت کی خدمت میں. बाकायदा हजरत ने वो पूरा जो था ये मेरे पास हदीये के तौर पर भिजवाया कि उसको देना। तो नक्शे कदम नबी के हैं, जन्नत के रास्ते अल्लाह से मिलाते हैं सुन्नत के रास्ते। वह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नक्शे कदम पर चलोगे तो कहाँ पहुँचोगे? जन्नत के अंदर पहुँचोगे। तो बहरहाल ये गोया जन्नत में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की मैयत उसकी वजह से हासिल होती है। और फिर जो है वो आयत के अंदर जो एक दूसरा मजमून था वह फिर लकुम जुनूबकुम, वो तो छूट ही गया जिंदगी। बारी ताला फरमाते हैं कि अल्लाह ताला तुमसे मोहब्बत करेगा और तुम्हारे गुनाहों को माफ, है दुनिया में ऐसा जो हमारे गुनाहों को माफ करने की गारंटी देता हो? कोई बड़े से बड़ा हुक्मरान भी वहाँ ये चीज, वहाँ ये तो अल्लाह के दरबार से ये चीज मिलती है। और अल्लाह ही जो है मोहब्बत करेगा तो उसकी मोहब्बत के नतीजे में सारी दुनिया मोहब्बत करेगी। तो गोया ये जो है ना सुन्नत की पैरवी और इत्तिबा के नतीजे में वो फवाइद हासिल होते हैं कि हम और आप उसका तसव्वुर नहीं कर सकते। हजरत अबू सईद खुदरी रज़ी अल्लाह तआला अन्हु की रिवायत जो अभी मैंने आपके सामने पढ़ी, फरमाते हैं कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, मन अकला तय्यबन, जिस आदमी ने हलाल गिजा खाई, वह अमल फी सुन्नतिन, और सुन्नत के मुताबिक अमल किया, वह अमीन अन्नास बवाय कहूँ, और लोग उसकी तरफ से पहुंचने वाली ईजाओं और तकलीफों से महफूज रहे। ये भी बहुत ज़रूरी, आजकल तो ऐसा मालूम होता है हर एक ने वह अपनी ज़िंदगी का एक मिशन ही बना लिया कि सारी दुनिया को मैं तकलीफ पहुँचाऊँगा। अजीब हाल हो गया है, कोई इसका एहतमाम नहीं कि हमारी जात से किसी को तकलीफ न पहुंचे। हमारे अकाबिर की आँख कितना जा, खुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम, हदीस में आता है रात को जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाते थे तो चूंकि आप ही ने हुक्म दिया है घर में जब दाखिल हो तो सलाम किया जाए, हजरत आयशा रदी अल्लाह ताला ना फरमाती हैं कि आप जब रात को तशरीफ लाते थे तो ऐसी आवाज़ से सलाम फरमाते थे कि कोई बेदार हो तो सुन ले और कोई सोया हुआ हो तो उसकी आंख न खुले, नींद खराब न हो। इतना ज्यादा एहतमाम गोया लोगों को अपनी इजा और तकलीफ से बचाने का। खुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते थे, आज अहले ईमान इसका एहतमाम नहीं करते। हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह ने एक मरतबा हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह का एक मकूला अजीब नकल फरमाया, फरमाया बड़ी से बड़ी इबादत किसी मोमिन की अदना दिल आजारी की वजह से बेनूर हो जाती। हम कितनी बड़ी इबादत करें उसके उस दरमियान उसकी वजह से अगर किसी मोमिन को जरा सी तकलीफ पहुंची तो उस इबादत का नूर क्या हो जाएगा? खत्म हो जाएगा। हुजूर फरमाते हैं, मोमिन नास बवाय कहूं, लोग उसकी तरफ से पहुंचने वाली ईजाओं से मामून और महफूज रहें, दखल अल जन्नत। हुजूर फरमाते हैं कि वो आदमी जन्नत के अंदर दाखिल हो जाएगा। उस पर मजलिस में जो हजरात मौजूद थे उनमें से किसी ने अर्ज किया कि अल्लाह के रसूल, ऐसे लोग तो आजकल बहुत हैं, जाहिर है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में ऐसे लोगों की कसरत नहीं होगी तो कब होगी? तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया, सयकूनु फी कुरूनिन बादी, बाद के ज़माने में भी होंगे। बहरहाल यहाँ जन्नत के दुखूल को और जन्नत के हुसूल को जिन तीन चीज़ों पर मौकूफ रखा गया उसमें क्या है? इत्तिबाए सुन्नत भी है, सुन्नत की पैरवी बड़ी अहमियत। मनाहिया सुन्नती इंद फसाद उम्मती फलहू अजर मियत शहीदिन, कि जो आदमी मेरी किसी एक सुन्नत को ज़िंदा करेगा ऐसे ज़माने में कि लोगों में बिगाड़ आने की वजह से वो सुन्नत जो है ख़त्म हो चुकी है तो उसको 100 शहीदों का सवाब मिलेगा। हजरत मौलाना मसीहुल्लाह साहब जलालाबादी रहमतुल्लाह अलैह, एक मरतबा हजरत मौलाना यूसुफ साहब दहलवी जो है रईस तबलीग, तो उनके पास मुलाकात के लिए तशरीफ ले गए, दोनों में बातचीत हो रही थी। हजरत मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह ने अपना वाकया सुनाया कि जब मैं मीज़ान और मुनशरिफ पढ़ता था, इब्तदाई किताबें अरबी की, हजरत जी महाराज इजाज़ साहब रहमतुल्लाह अलैह ने फरमाया, यूसुफ तुझे कुतुब बनने का तरीका बतलाऊं? तका मैंने सोचे बगैर कि कुतुब और अब्दाल क्या होते हैं, सोचता भी क्या, उस वक्त तो तिफले मकतब था। मैं कहा हजरत जी बताइए, कहा जहाँ नबी करीम जिस जगह और जिस वक्त नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की किसी सुन्नत की मुखालफ हो तो रही हो, तो वहाँ जगह और वक्त की कैद के बगैर उस सुन्नत को गोया आराइश करने के लिए मेहनत करना, ये कुतुब बनने का सबसे आसान तरीका है। तो बहरहाल हकीकत तो ये है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नतों का अहतमाम, यही हमारी ज़िंदगी का गोया ये होना चाहिए मकसूद, यही गोया अल्लाह ताला ने हुजूर को इसीलिए भेजा और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ात बाबरकात को नमूना बनाया। ये इन कुंतुम तुहिब्बून अल्लाह फत्तबियूनी, हज़रत मौलाना अल्लामा शब्बीर अहमद साहब उस्मानी रहमतुल्लाह अलैह फरमाते हैं, फजल बारी में है ये एक जगह पर, फरमाते हैं कि कुरान पाक में अल्लाह तबारक तआला ने हजरत मूसा अला नबियाना अलैहिस्सलाम का तज़किरा जिस कसरत से और जिस मोहब्बत से किया है, बार बार मैं उसको पढ़कर सोचता था कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का मकाम तो उनसे ऊंचा है, फिर भी आपके साथ इस तरह की चीज़ नज़र नहीं आती। का इस आयत करीमा में जब मैंने गौर किया, इन कुंतुम तुहिब्बूनल्लाह फत्तबिउनी, तो मेरे सारे इश्कालात दूर हो गए। जिस शख्सियत की पैरवी के नतीजे में आदमी को अल्लाह ताला की तरफ से महबूबियत का सर्टिफिकेट मिलता हो, खुद उसकी महबूबियत का आलम क्या होगा। तो बहरहाल हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के तरीक़ों को अपनी ज़िंदगी के अंदर इख्तियार करना, हकीकत तो यह है कि यही हमारी कामयाबी की ज़मानत है। हज़रत मुजद्दिद अल-फ़िसानी रहमतुल्लाह अलैह के मुतालिक है कि वो कभी सुन्नत के ख़िलाफ़ नहीं करते थे, यानी लाइमी में भी नहीं, गैर इख्तियारी तौर पर भी नहीं, बेखबरी में भी उनसे कभी सुन्नत के ख़िलाफ़ नहीं होता था। एक मरतबा बीमार हुए और बीमारी की हालत में गशी तारी हुई, इसी गशी की हालत में कपड़े ख़राब हो गए पेशाब वगैरह निकल जाने की वजह से, मुरीदीन ने पायजामा बदलाने के लिए पायजामा निकालना चाहा, निकालते वक्त भूल से बाएं पाइचे को पहले निकालने के बजाय दाएं को खींचना शुरू किया, उसी बेहोशी की हालत में पांव झटक दिया। और उन्हीं के मुतालिक दूसरा वाक़या लिखा है कि एक मरतबा सिलसिले चिश्तिया के एक बुज़ुर्ग उनकी खिदमत में हाजिर हुए और अर्ज़ किया कि हज़रत मेरे ऊपर कब्ज़ की कैफियत तारी है। आपके शेख हज़रत ख्वाजा बाकी बिल्ला साहब रहमतुल्लाह अलैह की ज़िंदगी में भी एक मरतबा इस तरह की कैफियत तारी हुई थी, मैं उनकी खिदमत में हाजिर हुआ था और उनकी दुआ और तवज्जो की बरकत से वो कैफियत दूर हो गई थी, आज वो तो नहीं है, उन्होंने अपने खुलफा और मुतालिकीन को आपके हवाले किया है, आज मैं आपके पास इसी गरज से आया हूँ कि आप अपनी दुआ और तवज्जो से मेरी मदद फरमाएं। हज़रत मुजद्दिद अल-फ़िसानी रहमतुल्लाह अलैह ने उनकी ये बात सुनकर बड़े अजीब अंदाज में ये फरमाया, भाई मेरे पास तो इत्तिबाए सुन्नत के अलावा और कुछ नहीं। और ये जुमला इस अंदाज से फरमाया कि उन बुजुर्ग पर हाल तारी हो गया, जज्बी कैफियत तारी हो गई और वो झूमने लगे, और उनके झूमने की वजह से सरहिंद की जमीन हरकत करने लगी। तो हजरत मुजद्दी साहब रहमतुल्लाह अलैह ने अपने खादिम से कहा, मेरी मिसवाक लाओ। वो लाया, उन्होंने वो मिसवाक जमीन पर मारी तो जमीन थम गई, और फिर उन्होंने फरमाया, भाई एक ये तुम्हारी करामत कि तुम्हारे हर जो है झूमने की वजह से सरहिंद की ज़मीन हरकत करने लगी, और यह हकीर अगर दुआ करे तो अल्लाह की ज़ात से उम्मीद है कि सरहिंद के मुर्दे ज़िंदा हो जाएंगे, लेकिन तुम्हारी ये करामत और मेरी वो करामत, वज़ू के दरमियान कोई आदमी मिसवाक को सुन्नत तरीके से करे उसका मुकाबला नहीं कर सकता। हकीकत है, कोई करामत मुकाबला हज़रत शेख मुहिद्दीन इब्न अरबी रहमतुल्लाह अलैह फरमाते हैं कि मस्जिद में दाखिल होते वक्त पहले दायां पांव दाखिल करना और फिर बायां पांव, ये नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नत है, कोई आदमी 100 मरतबा आसमान के ऊपर उड़े हवा में, तो वो उस आदमी का जिसने मस्जिद में दाखिल होते वक्त दायां पांव पहले अंदर रखा था उसका मुकाबला नहीं कर सकता, इसलिए कि उस सुन्नत पर अमल की वजह से उस आदमी को अल्लाह का कुर्ब हासिल हुआ, अल्लाह की मोहब्बत में इजाफा हुआ, उसके मरातिब में तरक्की हुई। और ये आसमान पर 100 मरतबा उड़ने की वजह से कोई कुर्ब में इजाफा नहीं हुआ, चिड़िया भी उड़ती। हकीकत तो ये है कि ये असल चीज, हम लोग उसी चीजों में, गैर जरूरी चीजों में पड़े हुए रहते हैं, जो असल अल्लाह तबरक ताला ने हमें हुक्म दिया है उसकी तरफ हमें तवज्जो करनी चाहिए, उसका एहतमाम होना चाहिए। अदर शाह फजल रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह फरमाते, आओ मैं तुझे तुम्हें एक नुस्खे कीमिया बताऊं। वो ये है कि मसलन जब तुम खाने के लिए बैठो तो बैठने का, खाते वक्त बैठने का जो सुन्नत तरीका है, एक पांव बिछा कर एक पांव खड़ा करके या उकुन बैठते हुए, इस नियत के साथ कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम इसी तरह खाने के लिए बैठते थे, मैं भी इसी तरह बैठता हूं, लेटो तो दाई करवट पर लेटो, और इस तसव्वुर के साथ। देखो ये तसव्वुर असल है, तसव्वुर इस्तेहजार, इसी को एहतिसाब से ताबीर किया जाता है, इस इस्तेहजार के साथ। अभी वो जो मैंने आपको नुस्खा बताया था काय का कर्ज किया जाएगा का, उसमें भी यही ये सुन्नत है हुजूर सल्लल्लाहु अलैहि वसल्लम। तो लेटो तो लेटते वक्त दाई करवट पर लेटते हुए इस तसव्वुर के साथ कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम दाई करवट पर लेटते थे, अगर लेटो तो चंद दिनों में अगर साहिब निस्बत न हो जाओ तो मुझे क्या हुआ। यही वो चीज है जो आदमी को अल्लाह तबरक ताला के साथ मिलाती है। अल्लाह के हमारे अकाबिर और अहलुल्लाह के यहाँ इसी का बहुत ज्यादा एहतमाम था। हजरत मौलाना शाह वसीउल्लाह साहब रहमतुल्लाह अलैह फरमाते हैं कि लोग ख्वाब में नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की जियारत के मुश्ताक रहते हैं, लेकिन जाहिर है ख्वाब में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जियारत यह आदमी के इख्तियार की चीज नहीं है, तमन्ना तो हर एक आदमी करता है, कोई इख्तियारी चीज नहीं है। मैं एक ऐसा तरीका और तदबीर आपको बतलाता हूँ कि हर वक्त नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का तसव्वुर और आपका ख्याल आपके दिलो दिमाग में मुस्तहज़र रहे। जब भी कोई काम करो तो सुन्नत के मुताबिक इस तसव्वुर के साथ करो कि ये काम नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम इस तरह करते थे। तो जाहिर है उस वक्त हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम का तसव्वुर होगा, और यही वो चीज़ है वह हर वक्त आपको हासिल है। तो ये हमारे इख्तियार की चीज़ है, उसको आदमी अगर अपनाएगा तो फिर क्या। हजरत शेखुल इस्लाम मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह के मुताबिक लिखा है कि आपके यहाँ सुन्नत की इत्तिबा पैरवी का बड़ा एहतमाम था। जिस बीमारी में आपका इंतकाल हुआ ज़ौफ़ की ज्यादती की वजह से बगैर सहारे बैठ नहीं सकते थे, या तो तकिया रखना पड़ता था या कोई आदमी सहारा देता था। एक मरतबा इसी हालत में खाना लाया गया, हजरत ने कहा भाई ये हटा लो, टेक हटा लो। कहा हजरत इसी तरह खाना नौश फरमा लीजिए, ज़ौफ़ है। कहा नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने टेक लगाकर खाने से मना फरमाया। हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह सुनाते थे, उनको हजरत को एक उनके एक और मिलने वाले ने सुनाया कि मेरा एक दोस्त था लीगी, ओ आज़ादी से पहले लीगो कांग्रेस के और आपस के बुजुर्गों के भी इख्तलाफात। तो कहा चूँकि जो उस ख्याल के हुआ करते थे उमूमन हजरत शेखुल इस्लाम रहमतुल्लाह अलैह से, खास करके जो दुनियावी लाइन के होते थे अहले इल्म, तो बहरहाल कुछ एहतमाम भी करते थे अदब व एहतराम का। तो कहा कि वो आदमी, उस आदमी ने सुनाया कि मैंने बाकायदा एक मुद्दत तक प्रैक्टिस की हाथ को इस तरह सीधा रखकर सीधी रखने देर तक, और उसके बाद फिर एक मरतबा हजरत मदीन रहमतुल्लाह अलैह का जब प्रोग्राम हुआ उनके यहाँ, तो चूंकि हदीस में आता है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम جب کسی کے ساتھ مسافہ کرتے تھے تو جب تک وہ اپنا ہاتھ نہیں ہٹاتا تھا، نبی کریم صلی اللہ علیہ وسلم اپنا ہاتھ ہٹاتے نہیں تھے، وہ کہتا ہے کہ میں نے آپ کے ساتھ مسافہ کیا اور اپنا ہاتھ رہا، آدھے گھنٹے تک اسی طرح کا میں تھک گیا اپنا ہاتھ ہٹایا، تب آپ نے کہا میں اس وہ کہتا تھا کہ ہاں اتباع سنت ہے۔ حقیقت تو یہ ہے کہ ہمارے اکابر کو اللہ تبارک تعالیٰ نے یہ مقام عطا فرمایا۔ حضرت گنگوئی رحمۃ اللہ علیہ کے متعلق لکھا ہے کہ دار دیوبند کا دستار بندی کا جلسہ تھا، آپ سرپرست ہونے کی حیثیت سے تشریف لائے تھے اور بڑا مجمع تھا، اذان ہوئی، اذان کی آواز سنتے ہی نماز کے لیے مسجد کی طرف چل دیے، لیکن ہجوم کی کثرت کی وجہ سے جب مسجد میں پہنچے تو نماز پڑھانے کا یہ ذمہ داری حضرت مولانا یعقوب صاحب نانوتی رحمۃ اللہ علیہ کی تھی، وہ مسلح پر جا چکے تھے اور تکبیر تحریمہ کہہ چکے تھے۔ نماز سے فراغت کے بعد لوگوں نے دیکھا حضرت گنگوئی رحمۃ اللہ علیہ کو کہ آپ کے اوپر چہرے انور کے اوپر حزن اور ملال کی کیفیت ہے۔ لوگوں نے پوچھا حضرت ابھی نماز سے پہلے تو آپ بہت اشاش پشاش سے اور ابھی ایسا معلوم ہوتا ہے، کیا مصیبت آ گئی، کیا ہو گیا؟ حضرت نے فرمایا رشید احمد کے لیے اس سے زیادہ غم کی بات اور کیا ہوگی کہ آج 22 سال کے بعد تکبیر اولا فوت ہوئی۔ یہ ہمارے اکابر کیا ہیں، اس کا اہتمام حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ کے متعلق ان کے صاحبزادے حضرت مولانا مفتی محمد تقی صاحب رحمۃ اللہ علیہ فرماتے ہیں، غالباً اسلامی مجالس کے اندر یہ واقعہ ہے کہ جو ہے یا ان کے خطبات ہی میں ہے کہ حضرت مفتی شفیع صاحب جب حج کے لیے تشریف لے گئے تو مدینہ منورہ کی زیارت کے موقع پر جب روضہ اقدس کے اوپر سلام پیش کرنے کے لیے جاتے تھے تو بالکل قریب نہیں کھڑے ہوتے تھے۔ میں نے بھی دیکھا ہمارے اکابر کو کہ وہ روضے کے سامنے جو ستون ہے اس ستون کے قریب یا اس سے بھی پیچھے، اس سے آگے کھڑے رہنے کو پسند نہیں۔ تو حضرت مفتی صاحب بھی اسی طرح جو ہے وہ سلام پیش کرنے کے لیے، اگر کوئی نہیں ہوتا تھا تو اس ستون کے قریب، کوئی ہوتا تھا تو پھر اس کے بھی پیچھے، اس سے آگے کھڑے نہیں رہتے تھے۔ کیا حضرت مفتی صاحب نے خود ہی سنایا کہ ایک مرتبہ اسی طرح میں سلام پیش کر رہا تھا، غیر اختیاری طور پر میرے دل میں یہ خیال اور وسوسہ آیا کہ تو عجیب محروم ہے، لوگ تو یہاں آ کر کے جالیوں کے ساتھ اس کے قریب کھڑے رہتے ہیں، چمٹنے کی کوشش کرتے ہیں اور تو یہاں آنے کے بعد بھی اتنا دور کھڑا رہتا ہے۔ کہ میں نے سوچا کہ بھائی مجھ سے آگے بڑھا ہی نہیں جاتا، بس اسی سوچ اور تصور میں تھا کہ میں نے آواز سنی، اندر سے آواز آئی کہ جو لوگ ہماری سنتوں پر عمل کرتے ہیں وہ ہم سے قریب ہیں چاہے ہزاروں میل دور رہتے ہوں، اور جو لوگ ہماری سنت پر عمل نہیں کرتے وہ ہم سے دور ہیں چاہے ہماری جالی کے ساتھ چمٹے ہوئے ہوں۔ لوگوں کو یہ چیز سنا دو۔ حضرت مفتی تقی صاحب فرماتے ہیں کہ والی صاحب باقاعدہ اپنے بیانات کے اندر یہ ایک زیارت کرنے والے کو اپنا نام لیے بغیر، یہ بھی اخفا دیکھو، اپنے ایک زیارت کرنے والے کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے یہ فرمایا کہ لوگوں کو یہ سنا دو۔ کا ایک مرتبہ تنہائی میں مجھ سے بتایا کہ یہ واقعہ میرا ہی ہے، لیکن کسی اور کو پتہ ہی نہیں تھا کہ ان کا ہے۔ بہرحال سنت کی اتباع اور پیروی، یہی ہماری زندگی کا خلاصہ ہے آج آپ کی خدمت میں۔ یہ کہ جتنی سنتیں ہمیں معلوم ہیں، چاہے وہ کھانے پینے سے تعلق رکھتی ہوں، عام عادات سے تعلق رکھتی ہوں، جو ہمارے علم میں ہے، آج سے ہی ان پر عمل کرنے کا عزم اور ارادہ کر لیجئے کہ ہم ہر سنت کو، ویسے ابھی مسجد سے جب نکلیں تو طے کر لیجئے کہ آج ہم سنت کے مطابق نکلیں گے۔ بسم اللہ والصلاۃ والسلام علی رسول اللہ، اللہم انی اسلک من فضلک و رحمتی، بایاں پاؤں پھر اور پھر دایاں پاؤں نکال کر باہر جائیے۔ یہ گویا آج سے ہی شروعات اس کی ہو جانی چاہیے، اور دیکھو جب آپ نے نیت کی ہے تو وہ ہوگا یہ کہ بھول ہی جاؤ گے، لیکن پاؤں باہر رکھتے ہی خیال آ جائے گا، تو پھر اس وقت یہ مت سوچنا کہ پھر دوبارہ یوں کریں گے، بلکہ اسی وقت واپس لوٹو سنت کے مطابق، پھر سنت کے مطابق نکلو تاکہ یہ بھول سدھر۔ ایک مرتبہ اس طرح جب کریں گے قصداً اور دو چار مرتبہ اس طرح کی صورت پیش آئے گی تو پھر اس پر عمل کا اہتمام ہوگا. اللہ تعالیٰ ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے. ہمارے اقابر اتباع سنت کے باب میں کیسے مستعد اور چوکنا تھے. حضرت تھانوی رحمت اللہ علیہ کے حالات میں لکھا ہے کہ ایک مرتبہ عورتوں کے اندر بیان ہوا اور اس بیان میں حضرت رحمت اللہ علیہ نے حضرت انس رضی اللہ تعالیٰ عنہ کی وہ روایت ذکر کی کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو کدو بہت پسند تھی. حضرت انس فرماتے ہیں میں نے دیکھا آپ اس کو رغبت سے, اس کے بعد میں نے بھی کدو کو پسند کرنا شروع کیا. اس تقریر میں وہ بیان عورتوں میں مستورات میں ہوا تھا, اس میں حضرت کی اہلیہ بھی موجود تھی. حضرت کی اہلیہ نے گھر آنے کے بعد جو خادم لایا کرتا تھا ملازم مارکیٹ جو ہے سبزی وغیرہ, اس کو تاکید فرما دی بازار میں جب تک جو ہے کدو ملتی رہے, سبزی تو چوبیس بارہ مہینے تو ملتی نہیں, مختلف زمانے ہوتے ہیں اس کے ملنے کے, تو جب تک کدو ملتی رہے ضرور لایا کرو. اب وہ حضرت رحمت اللہ نے دیکھا کہ وہ دو چار روز سے مسلسل دسترخوان پر سالن میں یہ بھی آ رہی ہے, پوچھا کیا بات ہے, کہا آپ نے ہی تو یہ حضرت انس رضی اللہ تعالیٰ عنہ کی یہ روایت بیان کی تھی. حضرت فرماتے ہیں ایک عورت کی زبان سے یہ چیز سن کر میں لرز گیا کہ اس کا جذبہ دیکھو, کہا میں نے اپنے آپ کو فارغ کر لیا, کیا میری زندگی کے اندر سنتوں پر عمل کا یہ اہتمام ہے, چنانچہ سارے کام چھوڑ کر تین دن کے لیے میں نے اپنی زندگی کے تمام شعبوں کا جائزہ لیا, عبادات کا, معاملات کا, معاشرت کا, ہر چیز کا, کہیں کوئی سنت چھوٹ تو نہیں رہی, الحمدللہ کا کوئی سنت چھوٹی نہیں تھی. یہ جذبہ, ایسی چیزیں سنتے تو ہیں ہم, سن کر اثر بھی لیتے ہیں, لیکن اس پر عمل کے لیے یہ ترتیب جو ہے اس کو اختیار کرنے کی ضرورت ہے. اللہ تعالی ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے. وآخر دعوانا الحمدللہ.